पूर्वाञ्चल कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र मोहम्मद असलम। आदरणीय श्रोता, स्थानीय सरकारका गतिविधिका बारेमा चर्चा गरिने यस कार्यक्रममा आज हामी गोर्खा जिल्लाको शहीद लखन गाउँपालिकामा कसरी काम हुँदैछ, स्थानीय जनताले रूपान्तरणको अनुभूति गर्न पाएका छन् कि छैनन्, महिला दलित जनजाति लगायत सीमान्तकृत वर्गको उत्थानको लागि के कस्ता कार्यक्रमहरू सञ्चालन गरिएका छन् लगायतका विविध विषयमा कुराकानी गर्नेछौ। यसको लागि आज हामीसँग हुनुहुन्छ शहीद लखन गाउँपालिका गोर्खाका अध्यक्ष रमेश बाबु थापा मगर। अध्यक्षजी, स्वागत छ कार्यक्रममा।
हजुर सर, नमस्कार।
हजुर, कुराकानीको शुरूआत गर्दा गर्दै हाम्रो टेलिफोनले त्यति साथ दिएन। यहाँ शहीद लखन गाउँपालिका गोर्खाको अध्यक्ष हुनुहुन्छ, जुन चाहिँ जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्दछ। त्यो पालिकाको अध्यक्ष भएर काम गरिरहँदाखेरि अहिलेसम्मको कामलाई हेर्ने हो भने यहाँ आफ्नो कामप्रति कतिको सन्तुष्ट हुनुहुन्छ?
हजुर, हामी जनतालाई सेवा र सुविधा दिने सन्दर्भमा हामी सन्तुष्ट छौँ।
हामीले कुराकानी गर्दा गर्दै टेलिफोनको लाइनले पनि डिस्टर्ब गर्यो, अहिले पनि संचारको राम्रो सुविधा नभएको हो?
होइन, म बाटोमा छु, त्यसै कारणले हो। अब संचारको हजुर ठिक छ।
अहिले पनि हेर्दाखेरि सबै पालिकाको सबै ठाउँमा संचारको सुविधा राम्रो नभएको भन्ने बुझिन्छ नि योबाट पनि है?
हजुर हजुर।
के प्रयास गर्दै हुन्छ त्यसको लागि?
होइन, हामी चाहिँ म बाटोमा थिएँ सर, त्यही कारणले हो। नत्र हाम्रो गाउँपालिकामा संचारको सुविधा राम्रो छ, गाउँपालिकामा चाहिँ अनलाइन सुविधाहरू छन्। कहिले काहीँ चाहिँ यो मौसमको कारणले समस्या हुन सक्छ, आज पानी पर्ने चाहिँ र हुरी बतासहरू चलिरहेको छ, त्यो कारणले हो, अरू नत्र ठिक छ सर।
हजुर, एउटा महत्वपूर्ण पालिका जहाँ चाहिँ प्रसिद्ध धार्मिक स्थलदेखि लिएर पर्यटकीय सम्भावना भएका ठाउँहरूको त्यहाँ रहेका छन् होइन, त्यस्ता ठाउँहरू पनि छन्, देवस्थलहरू पनि छन् र केही ऐतिहासिक धरोहरूको कुराहरू हामीले शहीद लखन थापाकै नामबाट पनि धेरै कुरा पनि त्यहाँ थाहा हुन्छ। यी कुरामा हामी फेरि जाउँला। त्योभन्दा अगाडि यहाँले जुन विकास निर्माणका कुराहरू हुन्छ नि, के कुरामा प्राथमिकता दिनुभएको छ, के हो आवश्यकता त्यहाँको, कसरी काम गर्दै हुनुहुन्छ?
शहीद लखन गाउँपालिकामा हामीले भौतिक पूर्वाधार अन्तर्गत सबै वडा कार्यालयहरू निर्माण गरेका छौँ र नयाँ वडा कार्यालयहरूबाट हरेक वडा अध्यक्षजीहरूले सेवा प्रदान गरिरहनु भएको छ। गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ, अब हामी यहाँ समुद्घाटन गरेर नयाँ भवनबाट सेवा प्रवाह गर्नेछौँ। सडकहरू स्तर उन्नति भएको छ र झन्डै चाहिँ 23 किलोमिटर सडक चाहिँ पिच भएको छ र गाउँपालिकाको केन्द्र नजिक सडकले पिच सडकले छुन लागेको छ र अरू सडकहरू जस्तै टोल बस्तीसम्म पुग्ने सडकहरू चाहिँ ले छोएको छ र यो मुख्य सडकलाई हामी स्तर उन्नति गर्दै पिचको प्रक्रियामा अगाडि बढ़िरहेका छौँ भने हामीले स्वास्थ्य सेवा अन्तर्गत गाउँ टोल बस्तीमा नै गएर स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौँ। हरेक महिना हाम्रा ज्येष्ठ नागरिकहरूलाई घुम्ती सेवा अन्तर्गत स्वास्थ्य कर्मीहरू गएर सेवा प्रदान गरिरहनु भएको छ भने गर्भवती महिलाहरूलाई हामीले प्रत्येक स्वास्थ्य चौकीमा नै मासिक रूपमा अल्ट्रासाउन्ड मेसिनद्वारा उहाँहरूको गर्भ जाँच गरेका छौँ ताकि अब हाम्रा गाउँपालिकामा जन्मने बालबालिकाहरू कोही पनि लुला लङ्गडा र अपाङ्ग नबनोस् भन्ने हाम्रो उद्देश्य रहेको छ भने स्वास्थ्य चौकीका प्रमुख डाक्टर साहब हुनुहुन्छ, उहाँ सहित लिएर हामीले टोल बस्तीमा गएर जो चाहिँ अपाङ्गता परिचय पत्र पनि वितरण गरेका छौँ भने सुत्केरी भएका महिलाहरूलाई हामीले 5,000 रुपियाँ मातृ शिशु पोषणको लागि भनेर वितरण गरेका छौँ। यसका साथै जो हाम्रो बर्थिङ सेन्टरहरूमा सन्तान जन्माउन नसकेर रिफर भएका गर्भवतीहरूलाई हामीले चाहिँ निशुल्क एम्बुलेन्स सेवा प्रवाह गरेका छौँ। त्यसरी नै शिक्षा सेवा अन्तर्गत गाउँपालिकाभरिका सबै विद्यालयका विद्यार्थी संख्या अनुसार शिक्षकहरूको दरबन्दी मिलान गरेका छौँ र निशुल्क शिक्षा जो चाहिँ नेपाल सरकारको अभिलक्ष्य हो त्यसलाई परिपूर्ति गर्नको लागि हामी अगाडि बढिरहेका छौँ भने शिक्षकहरूलाई तालिमको व्यवस्थापनका कुरा, विद्यार्थीहरूलाई छात्रवृत्तिका विषयवस्तुहरू र उत्कृष्ट शिक्षकहरूलाई जो 8 कक्षा SLC र 12 कक्षामा उत्कृष्ट अङ्क ल्याउने शिक्षकहरूलाई पुरस्कृत गरेका छौँ भने उत्कृष्ट विद्यार्थीहरूलाई पनि पुरस्कारको कार्यक्रमहरू गरिरहेका छौँ। यो ढङ्गले हामीले जनतालाई सेवा प्रवाह गरिरहेका छौँ।
हजुर, यो कामहरू जो यहाँले फेरि यस्तो बताउनु भयो नि, यो गर्दै गर्दाखेरि यो कार्यक्रममा हामी धेरै पालिकाका प्रमुखहरूसँग, मेयरहरूसँग, उपमेयरहरूसँग, उपमेयरहरूसँग कुराकानी गर्छौँ, खास गरेर स्थानीय सरकारले गरेका कामका विषयमा चर्चा गर्छौ। यो गरिरहँदाखेरि उहाँले जहिले पनि काम त गर्न सकिने रहेछ, यहाँले काम गरेका कुरा गर्नुभयो, जहिले पनि बजेट अभाव भयो हामीले गर्न सकेनौं भनेर धेरै प्रमुखहरूको, उपप्रमुखहरूको अथवा प्रतिनिधिहरूको भनाइ आउँछ, कसरी व्यवस्थापन गर्नुभएको छ बजेटको?
विशेष गरी चाहिँ अहिले हामी संघीयताको कार्यान्वयनमा छौँ, संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको छ। यसमा चाहिँ स्थानीय सरकारको भूमिका भनेको जनतालाई सेवा प्रदान गर्नु हो। संघ र प्रदेश सरकारले चाहिँ विकास निर्माणका लागि योजनाहरू बजेटहरू छुट्याउने कुराहरू हुन्, यसलाई हामीले समन्वय गरेर काम गरिरहेका छौँ।
सर, यहाँले काम गरे भन्नुभयो होइन, र समन्वयकारी भूमिका पनि निर्माण गरिराख्नु भएको छ, र यहाँलाई चाहिँ संविधानले नै स्थानीय तहका काम कर्तव्य अधिकारका कुराहरू छुट्याइसकेको अवस्था छ, केही साधा अधिकारका कुराहरू पनि छन्। यो गर्दै गर्दाखेरि यहाँले अथवा स्थानीय सरकारले त काम गर्यो भनेको छ, तर त्यसको महसुस चाहिँ त्यहाँका जनताले गर्न पाएको छ कि छैनन्?
जनताहरूले चाहिँ अब अहिले त सूचना संचार प्रविधिका विषयवस्तुहरू छन्, विकास निर्माण भयो कि भएन भनेर महसुस गर्ने चाहिँ हिजोको अवस्था र आजको अवस्था बीचको तुलना गर्ने हो। हामी के तुलना गर्छौँ भने नेपाल र अमेरिका, नेपाल र युरोप, नेपाल र जापान बीचको चाहिँ तुलना गर्छौँ, ताकि ती देशहरू विकसित राष्ट्रहरू हुन्, हामी विकासोन्मुख राष्ट्रको रूपमा रहेका छौँ। त्यसले हामीले हिजोका दिन र आजको दिनमा तुलना गर्दा के सन्तुष्ट हुन सक्नुपर्छ भने, अहिले नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता भनेर ज्येष्ठ नागरिकहरूलाई, क र ख वर्गका अपाङ्गहरूलाई, दलितहरूलाई र दलित बालबालिकाहरूलाई, कर्णाली प्रदेशका चाहिँ 60 वर्ष उमेर पुगेका व्यक्तिहरूलाई के गरिरहेछन् त भन्दा, वार्षिक 48,000 रुपियाँ एउटा ज्येष्ठ नागरिकको घरमा पुग्छ। यो राज्यले गरेको सकारात्मक कुरा हो भने, विद्यालयकै कुरा गर्दा हामी के जान्न सक्छौँ भने, हिजो म आफै पढ्ने सन्दर्भमा मैले 2044 सालमा एसएलसी दिएको हुँ, म 10 कक्षा पढ्दा मासिक 52 रुपियाँ शुल्क फितिएको थिएँ, अहिले निशुल्क शिक्षा त्यसपछि चाहिँ तपाईँलाई झोला खाउका विषयहरू सहयोग गरिरहनु भएको छ। अर्को 5 कक्षासम्म अध्ययन गर्ने बाल बालिकाहरूलाई हाजिर भएको दिन 15 रुपियाँ बराबरको खाजाको व्यवस्था पनि गरेका छन् भने, हामी हिजो भोकै विद्यालयमा घाँस काटेर भोकै चाहिँ विद्यालयमा पढ्नु पर्ने जानुपर्ने हुन्थ्यो है। यो प्रकारको सेवा राज्यले गरिरहेको छ, तर मान्छेले के बुझ्छन् त भन्दा, हाम्रो विकासै भएन के भएन भन्ने छन् एउटा। अर्को, अहिले संघीयताका कारणले गर्दा के भइरहेको छ त भन्दा, स्थानीय सरकार छ, जहाँ चाहिँ समस्या हुन्छ बाढी पहिरोका कुराहरू, जहाँ जोखिम आगलागीका कुराहरू हुन्छन्, अथवा चाहिँ कुनै पनि अकालमा चाहिँ मृत्यु हुन्छ, त्यस्ता किसिमका मान्छेहरूलाई गाउँपालिकाले चाहिँ आर्थिक सहयोग गरिरहेका छौँ। महामारीको सन्दर्भमा पनि स्थानीय सरकारले सहयोग गरिरहेको छ, त्यसकारण हामीले चाहिँ बाटो बन्ने कुरा, ठुल्ठुला भवन बन्ने कुरा मात्रै विकास होइन, विकास भनेको जनताका हितको निमित्त राज्यले वा सरकारले, चाहे संघ होस्, चाहे प्रदेश होस्, चाहे स्थानीय सरकार होस्, तिनीहरूले जनतासँगै रहेर उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक विकास निर्माणको लागि काम गरेको छ कि छैन भन्ने कुरा हो। यो चाहिँ हिजोको दिन र आजको दिन तुलना गर्दा आज धेरै सुविधाहरू चाहिँ स्थानीय जनताले पाएका छन् भन्ने हाम्रो ठहर हो।
हजुर, यहाँले दावी गरिराख्नु भएको छ, किनभने आफ्नै उदाहरणतिर कुरा गर्नुभयो, 2044 सालमा पढ्दै गर्दाखेरि 52 रुपियाँ शुल्क तिर्नु पर्थ्यो, अहिले निशुल्क छ, व्यवस्था छ। त्यस्तै ज्येष्ठ नागरिकहरू लगाएर सामाजिक सुरक्षाका कुराहरू अनि विकास निर्माणका कुराहरू पनि धेरै कुरा गर्नुभयो। कहिलेकाहीँ हामी नागरिकका प्रतिनिधि हौ, नागरिकले हामीलाई चुनेर पठाएका छन् काम गर्नको लागि, आफ्नो पनि परीक्षा गरौँ न भनेर नागरिकमा त्यसरी जाने, अलिकति विचारहरू बुझ्ने, उहाँहरूको सन्तुष्टि असन्तुष्टिका कुराहरू के छन् भन्ने प्रयत्न गर्नुभएको छ यहाँहरूले?
हो, हामीले हरेक वर्ष त्रैमासिक रूपमा सार्वजनिक सुनवाई गर्छ। सार्वजनिक सुनवाई गर्ने सन्दर्भमा चाहिँ जनताका अभिमतहरू, जनताका गुनासाहरू लिने गर्छ। हामीले विशेष अब चाहिँ पत्रकारको टिमलाई यो जिम्मा दिएका छौँ। एउटा रूपमा उहाँहरूले सर्वेक्षण गर्नुहुन्छ, अर्को आन्तरिक रूपमा र सामाजिक अनि यो चाहिँ सार्वजनिक सुनवाई गर्ने क्रममा के देखिन्छ भने हाम्रो गाउँपालिकामा भ्रष्टाचार भएको छैन, सुशासन छ भन्ने कुराहरू चाहिँ हाम्रो सर्वेक्षणले सार्वजनिक सुनवाईले बताउँछ। त्यसकारण जनताहरूलाई अत्यधिक सन्तुष्टि र खुसी त बनाउन नसकिएला, तर हामीले गर्न सकिने कामहरू जति गरेका छौँ।
अहिले युवाहरू पालिका छोड्ने, देश छोड्ने एक किसिमको चाहिँ परम्परा देखेको छ। अब पक्कै पनि उहाँलाई चाहिँ रोक्नु पर्ने हुन्छ, उहाँलाई उत्पादनसँग जोड्नु पर्ने हुन्छ, त्यो स्थानीय स्तरबाटै त्यसको शुरूआत गर्नुपर्छ भन्ने आवाजहरू नै आइरहेको छ। किनभने केन्द्र मुख्यभन्दा विकेन्द्रीकरणको सिद्धान्त अनुसार नै अगाडि बढ्नुपर्छ र आफ्नो गाउँघरबाटै त्यसको शुरूआत गर्नुपर्छ भनिन्छ। के त्यस्ता कामहरू पनि गर्नुभएको छ?
एकदम राम्रो कुरा। हिजो गाउँमा सड़कहरू पुगेका थिएनन्, बिजुली बत्तीहरू पुगेका थिएनन्, विद्यालयको भवनहरू त्यति राम्रो थिएन, शैक्षिक गुणस्तर त्यति राम्रो थिएन, तर हाल के छ त भन्दा अहिले हरेक टोल बस्तीमा सड़कहरू पुगेका छन्, बिजुली बत्तीका कुराहरू भएको छ, खाने पानीका कुराहरू छन्, तैपनि मान्छेमा शहरीकरणहरू भइरहेछ, वैदेशिक रोजगारीमा जाने कामहरू भएको छ। यस्तो किसिमको प्रवृत्तिलाई रोक्नको लागि हामीले दुई तीनवटा कामहरू गरिरहेछौँ। नम्बर एक, वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई सस्तो ब्याजदरमा लोनको व्यवस्थापन गर्नको निमित्त बैंकहरूसँग समन्वय गरेका छौँ। दोस्रो, उहाँहरूलाई शिक्षामूलक तालिमहरूको व्यवस्थापनका कुरा र तेस्रो, कृषि तथा पशु व्यवसाय गर्नेहरूलाई उत्पादनको आधारमा हामीले अनुदानको व्यवस्थापन गरेका छौँ। जस्तै दुग्ध उत्पादन, मासुजन्य वस्तुको उत्पादन, तरकारीजन्य वस्तुको उत्पादन र अहिले चाहिँ हाम्रो गाउँपालिकामा कफी खेती राम्रो ढंगले अगाडि बढिरहेछ। कफी खेती गरेर उत्पादन गर्नेहरूको लागि पनि हामीले अनुदानको व्यवस्थापन गरेका छौँ उत्पादनको आधारमा।
यो त कृषिका कुराहरू, उत्पादनका कुराहरू भए। सम्भावनाको हिसाबले, ऊर्जाको हिसाबले र जल पर्यटनको हिसाबले पनि त्यो पालिका अलि धनी नै मानिन्छ। किनभने बुढी गण्डकी, त्रिशुली, दौडी, लुदी खोला, ज्यादुर खोला लगायत थुप्रै खोलाहरू पनि छन् त्यहाँ। त्यस्तै अन्य पर्यटकीय सम्भावनाका कुराहरू, मनोकामना प्रसिद्ध मन्दिर भइहाल्यो, त्रिवेणी मन्दिर भए, बक्रेश्वरी मन्दिर, सिद्धपुर गुफा, सन्तानेश्वर, त्यसरी बालेश्वरी लगायत थुप्रै मन्दिरहरू पनि छन् भने एउटा ऐतिहासिक कुरालाई हेर्यो भने प्रथम शहीद लखन थापाको पनि ठाउँ त्यही पर्यो र जयसिंह चुमी मगरको रगतले सिन्चित बुङकोटको काउले भङ्गार, त्यो यो पनि ऐतिहासिक स्थल छ। त्यहाँ पर्यटक सम्भावना भएको ठाउँमा त्यो तर्फ पनि पालिकाले केही प्रयत्न गरेको छ कि?
हो, हाम्रो गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण गाउँपालिका हो। नेपालकै प्रथम शहीद लखन थापा मगर, जसको नामबाट हाम्रो गाउँपालिका नाम शहीद लखन गाउँपालिका निर्माण भएको छ। यहाँ शहीद लखनको विद्रोही किल्ला परिसर लगायत मनोकामना मन्दिर, भक्रेश्वरी मन्दिर, त्रिवेणी भगवती माईको मन्दिर, सन्तानेश्वर मन्दिर लगायतका क्षेत्रहरू हाम्रो धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रले भरिपूर्ण छ र यहाँ आउने पर्यटकहरूलाई व्यवस्थित गर्नको निमित्त, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई व्यवस्थापन गर्नको निमित्त गाउँपालिकामा चारवटा होमस्टे हुन्छन्। होमस्टे तालिमका व्यवस्थापन गरेका छौँ हामीले, कसरी चाहिँ पाहुनाहरूले सेवा सत्कार गर्ने भनेर। अनि यसका साथै हामीले ती पर्यटकहरूलाई पैदल यात्राको लागि मनकामना मन्दिरदेखि चुलेभिर हुँदै लखन थापाको विद्रोही किल्ला परिसर भएर गोरखकाली अर्थात् गोर्खा नगरपालिकाको कालिका मन्दिरसम्म जाने पैदल मार्गको पनि हामीले व्यवस्थापन गरिरहेका छौँ। विभिन्न ठाउँमा प्रतीक्षालय, विभिन्न ठाउँमा चाहिँ अवलोकन गर्नको लागि मनोरम स्थलहरूको निर्माणहरू गरेका छौँ। यसले आन्तरिक तथा बाह्य पर्यटनलाई व्यवस्थित गर्छ र प्रवर्धन गर्छ भन्ने हाम्रो चाहिँ ध्यान हो।
यो ठाउँहरू छन्, प्रयत्न गर्नुभएको छ, आफैमा मात्र, पालिकाभित्र मात्र त्यो त्यति प्रभावकारी नहोला, त्यसको लागि अन्य जिल्लाहरूसँग अन्य पालिकाहरूसँग पनि सहकारी आवश्यक पर्ला, प्रचार प्रसारको खाँचो होला, कसरी गर्नुभएको थियो?
यसको निमित्त हामीले छिमेकी पालिकाहरू, गोर्खा नगरपालिका, आबु खैरेनी गाउँपालिका र इच्छा कामना गाउँपालिका सहितका टोलीहरू मिलेर यसको संरक्षण सम्वर्धन गर्ने प्रकारको कामहरू र प्रचार प्रसारको कामहरू गर्न लागिरहेछौँ र गरेका छौँ।
अनि पर्यटकहरू बढिरहेछन्, के छ अवस्था अहिलेसम्म?
हजुर, मनकामनासम्म आउने पर्यटकहरू अब यसको त प्रचार गर्ने परेन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै ख्याति प्राप्त छ भने अर्को पैदल पदमार्ग आउनेहरूको पनि लोकप्रियता बढिरहेको छ। लखन थापाको विद्रोही जिल्ला परिसरमा अध्ययन गर्न आउने, अनुगमन गर्न आउने, त्यसको भ्रमण गर्न आउनेहरूको के भन्छ संख्या पनि बढिरहेको छ।
जस्तै यो प्रथम शहीद लखन थापा र जयसिंह चुमी मगरको रगतले सिन्चित भन्ने जुन ठाउँ छ नि बुङकोटको काउलेभङ्गा, यो के हो, यो बारेमा बताइदिनु, यो कुरा नयाँ कुरा थाहा नहुन पनि सक्छ धेरैलाई।
जङ्गबहादुर राणाको जहानिया शासनको विरुद्ध लखन थापाले विद्रोह गरे, उनको साथमा चाहिँ सैन्य सहयोगी जयसिंह चुनी मगर लगायत अरू विद्रोहीहरू थिए, सातजनालाई चाहिँ झुन्ड्याएर मारियो र त्यो ठाउँ नै शहीद लखन पालिका गोर्खा अन्तर्गत बुङकोटको काउले भङ्गार हो। त्यहाँ हामीले पर्यटकीय रूपमा विस्तार गर्नको निमित्त विभिन्न किसिमका संरचनाहरू बनाइराखेका छौँ। यी शहादत प्राप्त शहीदहरूको शालिकहरू निर्माण गरेका छौँ भने लखन थापा मगरलाई नेपाल सरकारले प्रथम शहीदको रूपमा घोषणा गरेको छ भने जयसिंह चुमी राणा लगायतका व्यक्तिहरूलाई शहीद घोषणा गर्न बाँकी नै छ। त्यसैले शहीद घोषणा गरिनुपर्छ भनेर एकातिर हामीले माग उठाइरहेछौँ भने अर्को नेपालको प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूतिको रूपमा चाहिँ विभूषित गरिनुपर्छ भन्ने पनि हाम्रो माग भइरहेको छ। हामीले गण्डकी प्रदेश सरकार, संघीय सरकारसम्म पनि यी आवाजहरू पुर्याइरहेका छौँ।
कृषि, पर्यटन र पूर्वाधारको दिगोपन समेत सुसंस्कृत शहीद लखन भनिहाल नारा लिनुभएको छ। कृषि, पर्यटन र पूर्वाधारलाई बढी महत्व दिनुभएको छ र त्यससँगै समृद्ध र सुसंस्कृत शहीद लखन भन्नुहोस् न, त्यसलाई सभ्यतासँग पनि जोड्ने प्रयत्न गर्नुभएको छ। त्यहाँको संस्कृति सभ्यताका कुराहरू गर्दाखेरि विभिन्न जात जातिका व्यक्तिहरू त्यहाँ बस्नुहुन्छ होइन, मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, चेपाङ, दलित, मुस्लिम, माझी लगायत थुप्रै जात जातिहरू छन् नि, त्यो भित्र पनि उहाँहरूका पनि वेशभूषाहरू छन्, फेरि फरक फरक ढङ्गको छ। त्यसलाई राष्ट्रियतासँग जोड्नको लागि, पर्यटनलाई प्रवर्धनको लागि, पर्यटनलाई आकर्षित गर्नको लागि कसरी काम गर्दै हुनुहुन्छ?
हाम्रो गाउँपालिका बहुभाषिक, बहुधार्मिक र बहुजातीय विविधताले परिपूर्ण गाउँपालिका हो। यहाँ अल्पसंख्यक रूपमा रहेका चेपाङ, माझी, बराम र तराई जातिहरू रहेका छन् अल्पसंख्यक सीमान्तकृत रूपमा। यी जातिको उत्थान गर्नुपर्छ भनेर हामीले चेपाङ संग्रहालय निर्माण गरेका छौँ र त्यहाँ चेपाङको वेशभूषा सहितका विषयवस्तु राखिएका छन्। माझी र बराईहरूको उत्थानको निमित्त पनि केही कामहरू गरिरहेका छौँ। यो वर्ष हामीले बरामहरूको इतिहाससँग सम्बन्धित बरामचुली अर्थात् बरचुली मन्दिरलाई व्यवस्थित गर्नको निमित्त काम गरेका छौँ भने हाम्रो गाउँपालिकामा बहुसंख्यक रूपमा मगर जाति छ, जसले 60% यहाँको संख्याको 60% जति मगर जातिहरू रहेका छन्। मगर भाषालाई दोस्रो सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गरिनुपर्छ भनेर हामीले गाउँ कार्यपालिका र गाउँसभाले नै त्यो निर्णय गरेका छौँ र यो वर्ष हामीले 500 विद्यालयहरू जहाँ चाहिँ एउटा विद्यालयमा अहिले पनि त्यहाँ 5 मगर भाषा पढाइ हुन्छ, ती 4-5 विद्यालयमा चाहिँ हामीले मगर भाषालाई अलिक व्यवस्थित गरौँ ताकि त्यहाँका बाल बालिकाहरू आफ्नो मातृभाषाको रूपमा मगर भाषा बोल्नेछन् र यसलाई संरक्षण सम्वर्धन गरौँ भन्ने उद्देश्यले अब शिक्षकहरूलाई मगर भाषाको तालिम दिन्छौँ, जति विद्यालयहरूमा मगर भाषाको पठन पाठनको प्रक्रियालाई अगाडि बढाउँछौँ ढङ्गले हामी अगाडि बढिरहेछौँ भने अर्कोतर्फ दलितहरू झन्डै 1200-1400 घर भेरीका रूपमा रहेका छन्। दलित उत्थान कार्यक्रमको निमित्त हामीले विभिन्न संघ संस्थाहरूसँग गाउँपालिकाकै तर्फबाट पनि उहाँहरूलाई जनचेतनामूलक र चाहिँ अर्को आर्थिक रूपले समृद्ध हुनको निमित्त विभिन्न किसिमका जस्तै पशुपालन अन्तर्गत गुङ्गुर पालन, बाख्रा पालन, कुखुरा पालनका कुराहरू र अरू आय आर्जन अन्तर्गत आराम सुधारका कुरा, सिलाइ मेसिन, बाजा गाजाका कुराहरू पनि हामीले प्रदान गर्दै आएछौँ भने यो वर्ष कम्तीमा पनि दलित विद्यार्थीहरूलाई यो कार्यक्रम अन्तर्गत के गरौँ त भन्दा छात्रवृत्तिको व्यवस्थापन गरौँ भन्ने ढङ्गले हामीले कार्यविधि बनाएर त्यो एउटा सूचना निकाल्ने प्रक्रियामा छौँ। यो भयो र यो बाहेक हामीले शैक्षिक कार्यक्रममा के गरिरहेछौँ भने 20,000 दरले 12 विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्थापन गरेका छौँ। उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई त्यो अन्तर्गत हामीले दलित विद्यार्थीहरू, सीमान्तकृत जनजाति, महिलाहरू र उत्कृष्ट अध्ययन गर्ने भनेर एउटा नै कार्यविधि बनाएर त्यो ढङ्गले छात्रवृत्तिको व्यवस्थापन गरेका छौँ।
अझै मैले जोड्न खोजेको त्यहाँ जात जातिको हिसाबले धनी पालिका हो, त्यो विभिन्न किसिमको संस्कृति छ, यहाँ पनि भन्नुभयो होइन, यो विभिन्न जनजाति बाहुन क्षेत्रीयदेखि लिएर चाहिँ मुस्लिम समुदाय चाहिँ अल्पसंख्यक समुदायसम्म पनि त्यहाँ छ, उहाँहरूका फरक किसिमका सिपहरू छन्, जुन सिप चाहिँ अहिले चाहिँ तिनीहरूलाई चाहिँ व्यवस्थित गर्ने हो भने त्यहाँबाट उत्पादित कुराहरू होइन त्यसलाई चाहिँ राम्रो आय आर्जनको स्रोत पनि बन्न सक्छ, त्यसको लागि पालिकाले के काम गर्दैछ भन्न खोजेको
हो। हामीले यसको लागि चाहिँ विशेष गरी यो कामीहरूलाई
हजुर
उहाँहरूको चाहिँ परम्परागत रूपमा आरनको काम गर्नुहुन्छ, हामीले चाहिँ आरन सुधारका कार्यक्रमहरू चाहिँ सञ्चालन गर्यो, आरन निर्माण गर्ने, आरनलाई आवश्यक पर्ने सामग्रीहरूको लागि उहाँहरूलाई चाहिँ आर्थिक सहयोग गरेका छौँ एउटा त्यो। दोस्रो जो चाहिँ हाम्रा बाजा गजा बजाउने समूह हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले ड्रेसका व्यवस्थापनका कुरा अथवा बाजा गाजाहरू चाहिँ व्यवस्थापन गरेका छौँ भने त्यो बाहेकका दलित समुदायलाई चाहिँ उहाँहरूको आर्थिक आय आर्जनको निमित्त हामीले बङ्गुर पालन, कुखुरा पालन, बाख्रा पालनका लागि खोर सुधार अथवा चाहिँ बिउ बिजनका रूपमा ती बाख्रा बङ्गुरहरूको पाठाहरू चाहिँ प्रदान गरेका छौँ। यो ढङ्गले उहाँहरूको आय आर्जनमा वृद्धि होस् भन्ने हाम्रो उद्देश्य हो।
हजुर अन्य पनि छन् नि, गुरुङ समुदाय छ, मगर समुदाय छ।
हो गुरुङ र मगरहरूको निमित्त चाहिँ हामीले यहाँका विभिन्न चाडपर्वहरू हुन्छन्, विभिन्न चाहिँ कार्यक्रमहरू हुन्छन्, त्यस्तोमा चाहिँ कार्यक्रमसँग जोडेका छौँ। जस्तै माघे सङ्क्रान्ति मेला हुन्छ, यहाँ चाहिँ गुरुङ र मगर समुदाय छ, यसमा चाहिँ गुरु जुधाउने कार्यक्रमहरू हुन्छन्, फुटबलको कार्यक्रम हुन्छन् लगायत यी सांस्कृतिक कार्यक्रमहरूलाई हामीले सपोर्ट गरेका छौँ भने मनकामना मन्दिरमा 2 मेलाहरू, एउटा गुठी पञ्चमी र अर्को वैशाखी पञ्चमीमा चाहिँ मेला लाग्छ। गुठी पञ्चमी मेलालाई व्यवस्थित गर्नको लागि त्यहाँका घाटुहरू, चुड्काहरू, त्यसपछि झ्याउरीहरूलाई व्यवस्थित गर्नको लागि हामीले त्यो प्रकारको कार्यक्रमहरू बजेटहरू विनियोजन गरेका छौँ भने भीमवीरेश्वर मन्दिर जो नेपालकै प्रथम प्रधानमन्त्री भीमसेन थापाद्वारा विषम 1888 निर्मित सत्तल पनि भनिन्छ, भीमवीरेश्वर मन्दिरमा चाहिँ ठुलो एकादशीमा त्यहाँ मेला लाग्छ। त्यो मेलामा चाहिँ हामीले भजन कीर्तनहरू जोड्ने, सन्तानेश्वर मन्दिरमा पनि भजन कीर्तनहरू जोड्ने ढङ्गले आर्थिक सहयोग गर्ने र ती भजन मण्डलीहरूलाई व्यवस्थित गर्ने काम गरेका छ।
हामी कुराकानीको अन्त्यतिर पनि पुगेका छौँ, यहाँले धेरै कामहरू गरे भन्नुभयो र अन्य पालिकासँग कुरा गर्दाखेरि यस्तो भएन उस्तो भएन भनिरहँदाखेरि यहाँले केही आशावादी कुरा पनि गर्नुभयो र केही सम्भावनाका कुराहरू पनि देख्नुभयो। हुन त राजधानीबाट, संघीय राजधानीबाट नजिकको जिल्ला भएर पनि धेरै कुराहरू सम्भावना पनि छन् होइन यी कुराहरू, तर पनि यो भइदियो भने आफ्नो पालिकाले अझै व्यवस्थित गर्न सक्थे भन्ने के लाग्छ यहाँलाई?
हो अहिले संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार हामीले गरिरहेछौँ र संविधानले नै समन्वय, सहकार्य र सहअस्तित्वको रूपमा अगाडि बढ्नुपर्छ भन्ने छ। संघीय सरकारले जो साझा अधिकारको रूपमा रहेको स्थानीय तह, प्रदेश र चाहिँ संघीय सरकार बीचको साझा अधिकारको लागि रहेका ऐन कानुन नियमहरू बनाइदियो भने सहज हुन्छ। जस्तै अहिले शिक्षकहरू सड़क आन्दोलनमा हुनुहुन्छ, आफ्नो पठन पाठन क्रियाकलापहरू छोडेर नयाँ शैक्षिक सत्र सुरुवातको बेला भयो तर शिक्षा ऐन बन्न सके छैन। शिक्षा ऐन चाहिँ निर्माण गरिदियो भने त्यो त स्थानीय तहसम्मको लागि चाहिँ उपयोगी हुन्छ। हामीले गुणस्तरीय शिक्षा, व्यवहारिक शिक्षा, संस्कारयुक्त शिक्षा, बालमैत्री शिक्षा भनिरहेको छौँ, त्यसको लागि पनि उपयुक्त. त्यसरी सङ्घीय सरकारले नम्बर एक नीति निर्माणको लागि सङ्घीयता कार्यान्वयनलाई व्यवस्थित गर्न र यो अहिलेको संविधानले प्रदत्त गरेका अधिकारहरूलाई तल्लो तहसम्म पुर्याउनको निमित्त ऐन कानुनहरू छिटोभन्दा छिटो बनाइदिनु पर्यो नम्बर एक. नम्बर दुई, ठुला ठुला योजनाहरू, गौरवका योजनाहरू सङ्घले कार्यान्वयन गर्ने र प्रदेशले के गरिदिनु पर्यो त भन्दा त्यसका अनुगमनका कुराहरू, अनि त्यसपछि चाहिँ उहाँहरूले पनि कम्तीमा चाहिँ ठुला ठुला योजनाहरू उहाँहरूले सञ्चालन गरिदिने, साना तिना विकासका योजनाहरू, 2 लाख 4 लाख 6 लाखका काम त स्थानीय तहले गर्छ, स्थानीय तहलाई नै जिम्मेवारी दिएर उहाँहरूले अनुगमनको पाटो मिलाइदियो भने हुन्छ. यो तीन तहको बिचमा अलिकति समन्वय, समझदारी र सहकार्यको थोरै अभाव छ, त्यसलाई मिलाएर लैजानुपर्छ. जनतामा निराशा होइन, हामी आशा जगाउनुपर्छ, किनकि हामी नेतृत्व हौ, हामी लिडर हौ, हामी अभिभावक हौ. हामीले सबै चाहिँ जनसमुदायलाई यो राजनीतिक रूपमा चाहिँ यो त्यो नभनिकन हाम्रा जनताहरूलाई सेवा प्रदान गर्ने सन्दर्भमा आशा जगाएर, उत्साह जगाएर अगाडि बढाउन सक्नु नै अब हामी नेतृत्वको चाहिँ परीक्षा हो. त्यो सन्दर्भमा हामी अगाडि बढ्नुपर्छ भन्ने हो.
हजुर, समन्वय सहकारीका कुरा गर्दाखेरि संघ प्रदेश र स्थानीय तह मात्र होइन, स्थानीय तहभित्र पनि विभिन्न राजनीतिक दलका व्यक्तिहरू हुन्छ, राजनीतिक दलहरू छन्, समाज छ, समुदाय छ, होइन, बुद्धिजीवीहरू छन्, उहाँसँग पनि स्थानीय पालिकाले अथवा स्थानीय सरकारले समन्वय गर्नुपर्ला, सहकारीका कुरा गर्नुपर्ला, कसरी काम गर्नुहुन्छ?
तपाईँले ठिक भन्नु. यसको निमित्त हाम्रो गाउँपालिकामा हामीले हरेक राजनीतिक दलहरूलाई समन्वय गरिरहेछौँ. त्यसपछि चाहिँ यहाँ भएका विभिन्न संघ संस्था बुद्धिजीवीहरूलाई समन्वय गरेछौँ. गाउँपालिकाभरि गाउँपालिकामा रहनु के भन्छ पाइ ठेगाना भएको र विभिन्न ठाउँमा रहनुभएका बौद्धिक व्यक्तित्वहरूलाई हामीले विभिन्न समूहमा बाँडेछौँ. जस्तै हाम्रा 5 वटा जो चाहिँ विकास समिति छन्, पूर्वाधार विकास समिति, सामाजिक विकास समिति, यो भने चाहिँ उहाँहरूलाई पनि हामीले त्यही ढङ्गले चाहिँ सल्लाहकार समितिमा राखेका छौँ. गाउँपालिकाभरिको विद्वत व्यक्तित्वहरू हाम्रोमा चाहिँ स्वर्णिम वाग्ले हुनुहुन्छ. स्वर्णिम वाग्ले नै हाम्रो चाहिँ गाउँपालिकाको सल्लाहकार समितिको संयोजक हुनुहुन्छ. आवश्यक परेको बेला हामीले उहाँहरूबाट सल्लाह लिएका छौँ भने विभिन्न राजनीतिक दललाई पनि त्यसरी नै हामीले राखेका छौँ. आवश्यक परेको बेलामा हामीले उहाँहरूसँग समन्वय सहकार्य गरेका छौँ. त्यसैले हामीले आफ्नो तर्फबाट पनि स्थानीय राजनीतिक व्यक्तित्वहरू, सामाजिक व्यक्तित्वहरूलाई सहकार्य समन्वय गर्नुपर्छ. त्यो बारेमा चाहिँ हाम्रो काम भइरहेछ.
हजुर, हुन्छ. हामीलाई समय दिनुभयो, आफूले गरेका कामहरू र केही महत्वपूर्ण कुराहरू हाम्रा श्रोताहरूमा राखिदिनु, यहाँलाई धन्यवाद.
यहाँको यो मिडियालाई पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु.
अहिले कुराकानी गर्यौं शहीद लखन गाउँपालिका गोर्खाका अध्यक्ष रमेश बाबु थापा मगरसँग. यसै कुराकानी सँगसँगै रूपान्तरण कार्यक्रम यही पूरा हुन्छ. प्राविधिक मित्र मोहम्मद असलमलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु. नमस्ते.